नमस्कार, उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सशेन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकमा हामी गएको दुई सातादेखि हरिवंश आचार्यको आत्मकथा चिना हराएको मान्छे सुनिरहेका छौं। चिन हराएको मान्छे गएको साता हामीले 37 पृष्ठमा ल्याएर रोकेका छौं। 37 पृष्ठसम्म आइपुग्दा हरिवंश आचार्यले कुकुरको नक्कल गरेर त्यस्तै आवाज कसरी निकाल्न सक्नुहुन्छ भन्नेसम्मको कुरा बताइसक्नुभयो। अब के हुन्छ हरिवंश आचार्यको चिन हराएको मान्छेको तेस्रो श्रृङ्खला आज सुनौ पृष्ठ 38। पद्मोदय हाई स्कुलको रजत जयन्ती समारोह मेरा लागि एउटा ठूलो उपलब्धि भयो। मैले साथीहरूको अगाडि गर्ने छिमेकीको नक्कल, जनावरको नक्कल त रङ्गमञ्चमा देखाउन हुने रहेछ भन्ने थाहा पाएँ। अब मेरा कोठे क्रियाकलाप रङ्गमञ्चमा प्रस्तुत हुन थाले। एकैपल्ट सयौं दर्शकमा आज आफूलाई प्रस्तुत गर्न थाले। त्यसवकत विशेष गरी नेवारी समुदायले टोल टोलमा सड़कमा मञ्च बनाएर सांस्कृतिक कार्यक्रम दबु प्याख देखाउँथे। म दबु प्याख देखाउने ठाउँ खोजी खोजी जान्थे र मेरो पनि कार्यक्रम राखिदेऊ न भन्थे। छिमेकीका श्रीमान श्रीमतीको आवाज, सरहरूले पढाउँदाखेरिको हाउभाउ, विभिन्न जनावरहरूको आवाज सुनाउँथे। मान्छे मरिमरी हाँस्थे। पहिले पहिले मेरो प्रस्तुति राखिदेऊ भन्न जानुपर्थ्यो। पछि पछि त मान्छेहरूले मलाई बोलाउन थाले। गायक जयनन्द लामा, नृत्यकार खेलबहादुर लामा, कृष्ण लामा पनि पद्मोदय हाई स्कुलमा भर्ना हुन आए। यी तीनैजना साथी भर्खर भैरव नृत्य दलबाट नेपाली सांस्कृतिक कार्यक्रम युरोपमा देखाएर फर्केका थिए। युरोपबाट फर्केका साथीहरूको अनुहार सफा, सेतो र तेजिलो भएको थियो। मैले उनीहरूसँग सङ्गत बढाएँ। मलाई पनि तिमीहरूको संस्थामा नाच्न राखिदेऊ न भने। उनीहरूले मलाई नृत्यकार भैरबहादुर थापासँग भेटाइदिए र यो मान्छेले हँसाउन जानेको छ भने। भैरबहादुर थापाले भने, यो यस्तो दुब्लो छ, टिङ्रिङ्ग पर्या, के नाच सिकाउने, यस्तोलाई त हँसाउन लगाउनुपर्छ। मलाई झाँक्री नाचमा बिरामीको रोल दिए, पद्मसम्भव नाचमा लाभा फुक्ने काम पनि दिए। हामी जनकपुर धर्मशालामा करिब एक महिना बस्यौं। त्यही धर्मशालाको चौरमा जस्ताले घेरेर रङ्गमञ्च बनाइएको थियो। त्यहाँ हरेक साँझ नेपाली सांस्कृतिक कार्यक्रम प्रदर्शन गरिन्थ्यो। हामी त्यही धर्मशाला नजिकको भोजनालयमा 5 रुपियाँमा आधा प्लेट खसेको मासु र भात खान्थ्यौं। भात थप्दा चोक्टा होइन, मासुको झोल मात्र थप्न पाइन्थ्यो। दुब्लो भए पनि मेरो आहार धेरै थियो। हामीले खसीको मासुको झोल थप्दै भात खाँदा केही दिनपछि साउजीले भने, तपाईँहरूलाई त म भरपेट खुवाउन सक्दिनँ, घाटा लाग्छ, प्लेट सिस्टममा मात्र खाना खुवाउन सक्छु। धर्मशालाको भाडा, बिहान बेलुकी होटेलमा भात खाएको पैसा तिर्न पुग्ने टिकट पनि बिक्री हुँदैन थियो। पैसा थुप्रो तिर्नुपर्ने भएपछि हामी राति नै बस रिजर्भ गरेर राजविराजतिर भाग्यौँ। जनकपुरको भोजनालयका साउजी त हामी भागेको थाहा पाएर हामीभन्दा पहिले नै पैसा लिन राजविराज पुगिसकेका रहेछन्। भात खाएको पैसा नतिरी भागेको भनेर हामीलाई बेसकन कराए। त्यति बेलाका मधेसी मूलका अञ्चलाधीशले हाम्रो कुरा सुनेर जनकपुरमा भात खाएको पैसा राजविराजमा तिरिदिए। भैरबहादुर थापा नेपाली नृत्यमा समर्पित अतुलनीय व्यक्ति हुन्। उनले आफू बस्ने घर बैङ्कमा धितो राखेर रा। प्लेनको टिकट किनी नेपाली सांस्कृतिक टोली युरोप लिएर गए, तर आर्थिक उपलब्धि हुन सकेन। उनले बैङ्कको ऋण तिर्न सकेनन्। नेपालका विभिन्न ठाउँमा सांस्कृतिक कार्यक्रम प्रदर्शन गरी पैसा उठाएर ऋण तिर्ने सपना पनि पूरा हुन सकेन। उनी आर्थिक अभावमा चुर्लोमा डुबिसकेका थिए। हामी कार्यक्रम प्रदर्शन गर्दै लाहान पुगेका थियौँ। दलितहरूका भैरबहादुर थापाकै साथीले मद्दत गरेका थिए। दलितसँगै आएका एकजना ग्रामीण मधेसीले एउटा गाउँको नाम लिँदै भने, त्यहाँ एकजनासँग नागमणी छ, किन्ने भए म पुऱ्याइदिन्छु। भैरबहादुर थापाले जोसिँदै भने, ल त्यो गाउँमा जाउँ, नागमणी पाइयो भने करोडौँ रुपियाँमा बेच्न सकिन्छ। रातको बेला झमझम पानी पर्दै थियो। मधेसको लोकल ठर्रा खाएर दली, भैरबहादुर थापा र म नागमणीको सूचना दिने व्यक्तिको पछि लाग्यौँ। नागमढी खोज्न गएका हामीलाई गोमनले डस्ला भन्ने डर पनि भएन। पानीमा छप्ल्याङ छुप्लुङ गर्दै डेढ घण्टा अँध्यारोमा टर्च बाल्दै हिँड्यौँ। भैरबहादुर थापा भन्दै थिए, ल अब हाम्रा दुःखका दिन गए जस्तो छ, जसरी भए पनि नागमणि फुस्काउनुपर्छ र करोडमा बेच्नुपर्छ, त्यसपछि बैङ्कको ऋण पनि तिर्छु र आनन्दसँग नयाँ घर बनाएर बस्छु। अहिले घर ढल्ने अवस्थामा पुगिसक्यो। मतिर हेर्दै उनले फेरि थपे, तिमी टुरोको दिन पनि आउँछ, म तिमीलाई पनि पक्कै केही गरिदिन्छु। अब मेरो मनमा पनि नागमणि पाइएला भने धेरै आशा पलायो। बर्खाको समय रुच्दै भिज्दै हिँड्दै जाँदा जुत्ताभित्र पानी पसेर खुट्टा ढाडिसकेका थिए। बल्ल तल्ल एउटा छाप्रे घरमा पुग्यौँ र भिजेको जुत्ता फुकालेर पानी निथोर्दै भित्र पस्यौँ। नागमणिवालाले ढोका लगाएर बाकस खोले, हाम्रो मुठु ढुकढुक हुन थाल्यो। बाकसभित्रबाट एउटा लुगाको पोको झिके, पोकोभित्र फेरि अर्को सानो पोको रहेछ, त्यो पोकोभित्र बिस्कुटको बट्टा रहेछ, त्यो बट्टाभित्रबाट कपडाले बेरेको राखेको नागमणि झिके। मैले नागमणी अँध्यारोमा पनि एकदम टल्किन्छ भन्ने सुनेको थिएँ, तर त्यो हेर्दा निलो निलो मात्र देखिन्थ्यो। भैरबहादुरले नागमणीलाई नमस्कार गरे। दलीले त्यो सानो सानो डल्लो हातमा लिए, उल्टाई पल्टाई गरेर त्यो नागमणीको सूचकलाई स्थानीय भाषाबाट मुखै छोडेर गाली गरे। त्यो नागमणी भनिएको गिडो त भ्यागुताको फूल पो रहेछ। कहाँ नागमणी, कहाँ भ्यागुताको फूल। करोडौँमा नागमणी बेचेर बैङ्कको ऋण तिर्ने, नयाँ घर बनाउने, मेरो पनि भविष्य बनाइदिने भैरबहादुरको सपना भ्यागुताको फूल भयो। हामी फेरि त्यही अँध्यारो बाटोबाट लुरु लुरु फर्क्यौँ। कसैको मुखबाट एक शब्द पनि निस्केन, जुन जोस जाँदाखेरि थियो। भ्यागुताको फूलले त्यो सबै खत्तम पारिदियो। आर्थिक हिसाबले भ्यागुताको फूल मात्रै दुई महिने कला यात्रामा हात परे पनि रङ्गमञ्चको प्रशस्त अनुभव प्राप्त गरेँ मैले। हामी फेरि अँध्यारोबाटै फर्केका थियौँ। मेरो दिदी बिन्दु नक्सालको झगडा परेको घरको माथिल्लो तलामा एक्लै बस्थिन्। त्यो कुरा सम्झेर मलाई ग्लानी हुन्थ्यो, बिचरी दिदी यस्तो अप्ठ्यारो परिस्थितिमा पनि त्यस्तो भूतावला जस्तो घरमा, प्रेत जस्ता घरपति भएको ठाउँमा कसरी एक्लै बसिन होला। त्यसबेला न फोनको चल्ती धेरै थियो, न मोबाइलको, भाइ कहाँ छ केही अत्तोपत्तो हुँदैन थियो उनलाई। सम्बत 2033 नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको गाईजात्रा महोत्सवको खुब चर्चा चल्यो। पत्र पत्रिकाहरूमा पनि खुब चर्चा हुन्थ्यो, हेर्न आउनेहरू खुब बयान गर्थे। मलाई पनि हेर्न जाने बडो उत्सुकता जाग्यो। टिकट काटेर प्रज्ञा भवनमा गएँ। त्यसवखत लक्ष्मण लोनी, यादव खरेल, राजपाल हाडा, गोपाल राज मैनाली, मदन कृष्ण श्रेष्ठ जस्ता कलाकारलाई देख्न पाएँ। मदन कृष्ण श्रेष्ठको बारेमा सुन्न चाहिँ धेरै सुनेको, तर देखेको त्यही बेला हो। लक्ष्मण लोनीको फुटबल हेर्न गएको क्यारिकेचर र यादव खरेलको कविता खुब चोटिलो लाग्यो। मदन कृष्ण श्रेष्ठले गाएको जागिरदारको गीत जोरदार लागेको थियो। प्रकाश र ध्वनिले सजिएको प्रज्ञा भवनको हलमा हेरेको व्यङ्ग्यले मेरो मन साह्रै छोयो। मैले मनमनै प्रण गरेँ, अर्को साल म पनि प्रतियोगितामा भाग लिन्छु। मेरो घरको अवस्थाले गर्दा मलाई कतै जागिर नखाइ नहुने भएको थियो। दिदी बिन्दु एसएलसी पास गरेर स्कुलमा पढाउँदै थिइन्, मैले पनि एसएलसी दिएको थिएँ। तत्कालीन राजाका संवाद सचिव चिरन शमशेर थापा थिए। उनको घरमा बिहान सयौँ मान्छे आउँथे, संस्थानका जीएम, मन्त्री, सचिव, पत्रकारहरू। पञ्चायती व्यवस्था भएको हुनाले देशमा सम्पूर्ण काम दरबारबाट हुन्थ्यो। दरबारका सचिवहरू त्यसबेला निकै शक्तिशाली थिए। हामी चिरन शमशेर थापाका गुरु खलक भएकाले उनका बुबा आमा मलाई धेरै माया गर्थे। मेरी दिदी जानुदेवीले मलाई कतै जागिर मिलाइदिन चिरन शमशेरका बाबामालाई भनेकी थिइन्। चिरन शमशेरले मलाई एसएलसी पास गर्नु र टाइप सिक्नु भनेका थिए। म टाइप सिक्न नक्साल भगवती बहालमा भर्ना भएँ। उदित नारायण झा पनि म जस्तै टाइप सिक्न त्यहाँ भर्ना भएका रहेछन्। त्यसवखत उनीसँग मेरो चिना पर्ची थिएन, तर चार दिन टाइप गरेर झर्को लागेकोले मैले छोडिदिएँ। पद्मोदय हाई स्कूलका वरिष्ठ शिक्षक लक्ष्मीप्रसाद अधिकारीसँग मेरो राम्रो सम्बन्ध थियो। उनी बानेश्वरमा रत्नराज्य स्कूलको हेडमास्टर भएर गएका थिए। एक दिन मलाई बाटामा भेटेर सोधे, ए त जागिर खान्छस्? मैले भने खान्छु। मलाई रत्नराज्य स्कूलमा मुखियाको जागिर लगाइदिए, मेरो जीवनको पहिलो जागिर। म त्यहाँ फिस बुझ्ने काम गर्थेँ। महिनाको 135 रुपियाँ तलब आउँथ्यो। 100 रुपियाँ दिदीलाई दिन्थे, 35 रुपियाँ आफूलाई पकेट खर्च। खरिदार होमबहादुर खड्का पनि खुब हँसाउने कुरा गर्थे। भैरव नृत्य दलबाट सांस्कृतिक कार्यक्रम गर्न 2 महिनासम्म जिल्ला गएँ। विद्यालयमा बिदा लिएको थिएन। 2 महिनापछि आउँदा त जागिरै चट। अहिले पनि एसएलसीलाई फलामे ढोका भनिन्छ। त्यतिखेर म जस्ता मध्यम वर्गका मान्छेको उद्देश्य एसएलसी पास गर्ने, नाइट अथवा मर्निङ कलेज पढ्ने अनि एउटा खरिदारको जागिर खाने हुन्थ्यो। त्यसबेला नेभी सङ्घका अध्यक्ष बलबहादुर केसी नक्सालमा बस्थे। हामी उनलाई दाई भन्दै उनको डेरामा आउने जाने गर्थ्यौँ। बेला बेला पञ्चायत विरोधी काम गर्दा ढाडमा पुलिसले हानेको लट्ठीको सुम्लो देखाउँथे। हामीलाई एसएलसी पास गराउन उनले धेरै कोसिस गरे। मेरो एसएलसीको सेन्टर दरबार हाई स्कुलमा परेको थियो। उनी अङ्ग्रेजी गणित विज्ञानको जाँचमा पुलिसको आँखा छल्दै हामीलाई चिट दिन हलमै आउँथे। मलाई चिट दिन आउँदा उनलाई पुलिसले समातेर लट्ठी हान्दै लगेको थियो। उनको प्रयास खेर गयो, एसएलसीको रिजल्ट भयो। विज्ञान र गणितले माया मारेछ, 4th डिभिजन आयो। एसएलसी अनुत्तीर्ण भएपछि उत्साह पनि जाँदो रहेछ। सबै साथीहरू कलेज जान थाले, आफू चाहिँ कहाँ जाने दिनभरि। एक दिन घरमै बसिरहेको थिएँ, साथी सुरेन्द्र पौडेलले भन्यो, ब्याङ्कक जाने? म अचम्ममा परेँ। ब्याङ्कक जाने पाउने कुरा सुनेर मलाई राम्रो नराम्रो केही मतलब थिएन। मैले कुरा खस्न नपाउँदै भनिहालेँ, जाने जाने। त्यसवखत सरकारले झिटिकुण्ड नियम भनेर विदेश जाने नेपालीलाई 3 तोला सुन, 3 जोर लुगा, छाता, क्यामेरा, घडी आदि लिएर आउने छुट दिएको थियो। त्यस्तो व्यापार प्रायः मनाङबाट राजधानी आएर बसेकाहरूले गर्थे। उनीहरूलाई मनाङे भन्ने चलन थियो। परराष्ट्र मन्त्रालय गएर पासपोर्ट बनाएर सुरेन्द्र पौडेललाई दिए। उसको झोलामा 20-30 पासपोर्ट थिए। उनीहरू थुप्रै मान्छे ब्याङ्कक लैजाने अनि तिनकै नाममा सामान ल्याएर बेच्ने गर्थे। साउले नाफा पाउँथ्यो, जानेले ब्याङ्कक घुम्न पाउँथे। साई नेपाल वायुसेवा निगमको जेट प्लेन हामी जस्तै केटाहरूले भरिएको थियो। तीमध्ये एउटा त मै थिएँ। जेटमा बसेका केटाहरूले प्लेनले हवाई मैदान छोडेर उड्ना साथै ताली बजाए गडगडी। मैले किन ताली पिटेको भनेर सोधेँ। एउटाले भन्यो, जिन्दगीमा जेट चढ्न पाइयो भनेर। त्यसपछि मैले पनि मनमनै ताली पिटेँ। मैले पनि जेट चढ्ने मौका पाएको थिएँ। उडिरहेको प्लेनको झ्यालबाट हेर्न थाल्यौँ। कोही तल देखाएर इन्डिया इन्डिया भन्थे, कसैले चीन चीन भन्थे, कोही कोही त तल देखाएर यो त अमेरिका हो पनि भन्थे। म अलिअलि मात्र बुझ्दै थिएँ। हामी भारत, बङ्गलादेश, बर्मा हुँदै थाइल्यान्डको आकाशमा छिर्दैछौँ। धेरैले जेटको टोयलेटमा चुकुर लगाउन पनि जानेका थिएनन्। एउटा कम्बडमा बसेको हुन्थ्यो, अर्कोले ढोका खोल्थ्यो अनि सरी भन्थ्यो। आरएनएसीको जहाजमा धुमपान गर्न पनि छुट थियो त्यसवखत। मद्यपान त झन् एयर होस्टेस आफैले खुवाउँथिन्न। कसैले हुस्की खाए, कसैले बियर, कसैले वाइन। मैले पनि बियर खाएँ। हाम्रो साउ सोना मनाङ्गे लवजमा भन्थ्यो, ए धेरै राक्सी नखाऊ, ब्याङ्ककको एयरपोर्टमा गाह्रो पार्छ। जेट थाइल्यान्डको राजधानी ब्याङ्ककमा ल्यान्ड गर्न तल तल ओर्लियो। हामीलाई रोटेपिङ खेल्दा तल खसेको जस्तो सिरिङ्ग भइरहेको थियो। साथीहरू तर्सेर मुख अँध्यारो पारिरहेका थिए। जेटको पाङ्राले थाइल्यान्डको भुइँ छुँदा ड्वाङ्राङ्ग गर्यो, सबैको सातो गयो। एक दुईजनाले त मुखै छोपेर छोडेर नराम्रो शब्द पनि बोले। म चाहिँ त्यति धेरै तर्सिनँ किनभने त्यसभन्दा पहिले काठमाडौँबाट विराटनगर जाँदा एभ्रो चढिसकेको थिएँ। जेट ब्याङ्कको एयरपोर्टमा गुड्न थालेपछि पहिले एउटाले ताली पिट्यो अनि सबैले पिटे। मैले फेरि सोधेँ किन ताली पिटेको। उही अघि जेट उड्दा जेट चढ्न पाइयो भनेर ताली पिट्नेले भन्यो ज्यान बाँच्यो भनेर। हाम्रो मनाङ्गे साउले सबैलाई पासपोर्ट दिँदै भन्यो सबै एकै लाइनमा लाम बस्ने, बाहिर निस्केपछि सबै एकै ठाउँमा उभियौ आफू खुसी नहिँड। अनि सुरेन्द्र पौडेलतिर फर्केर भन्यो ए पौडेल तिमीले भन सबैलाई। सुरेन्द्रले म लगायत सबै साथीहरूलाई लाइन बस्ने कतै नजाने अनुशासनका कुराहरू सिकायो। सात दिन थाइल्यान्ड बस्यौँ। ब्याङ्ककको सडकमा मोटरसाइकल त झिङ्गाभन्दा धेरै, साइलेन्सर पाइप झिकेको मोटरसाइकल कोलाहल मचाउँदै गुड्थ्यो सडकमा। कति व्यस्त जीवन त्यहाँको। सानो 100 सिसीको मोटरसाइकलमा मारेको बङ्गुर पछाडिपट्टि सिटमा बाँधेर बेतोडले कुदाउँथे। लोग्ने मान्छेभन्दा स्वास्नी मान्छे बेफुर्सदिला थिए। कोही खाना बेच्ने, कोही सामान बेच्ने, कोही शरीर बेच्ने। हामी बसेको होटलमा पनि केटीहरू स्याउस्याउती थिए। कतिलाई त लोग्नेले नै मोटरसाइकलमा ल्याएर त्यहाँ छोडेर जान्थे पैसा कमाउन। मैले पनि निर्वस्त्र आएमा पहिलोपल्ट त्यहीँ देखेँ। सात दिनमा मनाङ्गे साउले धेरै ठाउँमा घुमाउन पनि लग्यो। एक एक जोर लुगा पनि किनिदियो हामी सबैलाई। मलाई मनाङ्गे साउ खुब मन पराउँथ्यो। मैले बोलाएँ कि साउ खुब हाँस्थ्यो अनि साँझतिर खुसुक्क खाऊ भनेर बियर दिन्थ्यो। काठमाडौँ आउने दिन साउले 4 कमिज 2 प्यान्ट लगाऊ भन्यो। ज्याकेट 1-1 लाउन दियो, लगायौँ। अर्को 1-1 ज्याकेट पनि हातमा लिऊ भन्यो। सबैले हातमा 1-1 ज्याकेट बोक्यौँ। ब्याङ्ककको गर्मीमा 4 कमिज ज्याकेट 2 प्यान्ट लगाएर फेरि अर्को एउटा ज्याकेट हातमा लिँदा हामी उसिनेको आलु जस्तै भएका थियौँ। ब्याङ्कक एयरपोर्टमा आएपछि सबैको जिउमा 3 तोला सुनका सिक्री र औँठी लगाइदियो। मैले जिन्दगीमा सुनको सिक्री बेरुवा औँठी पहिलोचोटि लगाएँ। गजबको सिको 5 घडी पनि लगाइदियो। 2-4 केटी पनि थिए ब्याङ्कक जानेमा। उनीहरूले पनि एकैजनाले 5 जापानी साडी लगाउन पाए। साउले हामीलाई काठमाडौँमै भनेको थियो तिमीहरू घाडी सुन केही पनि नलगाइआऊ। हामीले बल्ल थाहा पायौँ उसका घडी सुन लगाएर आउनलाई त्यसो भनेको रहेछ। हाम्रो टाउकोमा 1-1 रेबन्ड गग पनि राखिदियो। एयरपोर्टमा अरू देशका मान्छेहरू हाम्रो लुबाई देखेर छक्क परेर हेर्थे। नेपाल आउने आरएनएससीको जहाजभित्र छिर्न साथै हामीलाई लगाइदिएको चस्मा घडी सुन साउले झोलामा हाल्यो। अनि काठमाडौँमा जहाज ल्यान्ड गर्ने बेलामा फेरि सबैलाई घडी चस्मा सुन लगाइदियो। 3 घन्टा जहाजमा बस्दा उसका सामान हराउलान् फुट्लान् भनेर उसैले लिएको रहेछ। हामी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लदा मसँगै ब्याङ्कक जाने साथीहरूको लवाई हेर्दा खेतमा 5.5 पाउन राखेको बुक्याँचा जस्तै देखिन्थ्यो। म पनि त्यस्तै थिएँ अरूले हेर्दा। त्रिभुवन विमानस्थलमा 1-1 प्लास्टिकको झोला पनि दियो हामी सबैलाई। त्यसमा 1-1 कार्टुन 555 चुरोट र 1-1 रेड लेभल हुस्की थिए। हामी र हाम्रो नाममा ल्याइएका सामान विमानस्थलबाट मिनी बसमा राखेर सिधै ठमेलको एउटा घरमा लिएर गयो। हामीले लगाएका 4 कमिजमा 3 र 2 प्यान्टमा 1 फुकाल्न लगायो। ज्याकेट भने 2 लियो। सुन चस्मा घडी त मिनी बसभित्र पस्ना साथै लिएर झोलामा हालिसकेको थियो। त्यस वखत भारतमा सुन र विदेशी लुगा आयात गर्न प्रतिबन्ध थियो। भारतीयहरू विदेशी सामान र सुन किन्न नेपाल आउँथे। त्यसबाट हङकङ ब्याङ्ककका व्यापारीहरूलाई सबै राम्रै फाइदा हुन्थ्यो। काठमाडौँ आएपछि मनाङ्गे साउले किनिदिएको नयाँ जिन्सको प्यान्ट र सर्ट लगाएर टोलमा हिँड्दा ए यो बरिया त ब्याङ्कक गएर आएको भनेर औँलाले देखाउँथे साथीहरू। एसएलसी फेल भएर ब्याङ्कक जाने 7 दिनको स्कलरसिप नै थियो त्यो मेरो थाइल्यान्ड यात्रा। त्यसपछि सोनाम मलाई देख्यो कि बेसकन हाँस्थ्यो र भन्थ्यो जोकर छ यो हरिवंशा। 3 महिनापछि फेरि म सोनामसँग ब्याङ्कक जान पाउने भएँ। उसले मलाई तिमी पनि 5,000 सामान ल्याऊ म तिमीलाई छुट दिन्छु भन्यो। म फेरि ब्याङ्कक जान लागेको कुरा मेरा नक्साली साथीहरूले थाहा पाए। कसैले प्यान्ट ल्याइदिए भनेर पैसा दिए, कसैले ज्याकेट, कसैले घडी, कसैले चस्मा। मैले कसैको पनि नाइ भनिनँ। मसँग 9,000 रुपियाँ जम्मा भयो। दोस्रो पटक ब्याङ्कक गएर त्यो सबै पैसाले सोनामको सल्लाह अनुसार कपडा किनेर काठमाडौँ ल्याएँ। सोनामले नै बेचिदियो मलाई 7,000 नाफा भयो। श्रुति सम्वेकमा अहिले तपाईँले सुनिरहनु भएको वाचन हरिवंश आचार्यको चिन्ह हराएको मान्छेको वाचन हो। यसको बाँकी अंश लिएर केही बेरमा आउनेछौ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेक तपाईँ अहिले उज्यालो रेडियो नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न रेडियो स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेक उज्यालो online.com र मोबाइलको उज्यालो एप्लिकेशनबाट पनि अहिले प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा हामी हरिवंश आचार्यको आत्मकथा चिन्ह हराएको मान्छेको तेस्रो श्रृङ्खला सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौ। पढ्न अलि लद्दु लद्दुहरूले तराईमा गएर मजाले चोरेर अझ आफ्नो जाँचैहरूलाई लेख्न लगाएर पास भएर आएको थाहा थियो। त्यसैले हामीले पनि अर्को वर्ष सेन्टर परिवर्तन गरेर लाहानमा राख्यौँ। मेरो साथी राजु मानन्दर अलि इन्जिनियर छ। ऊ एकदम राम्रो पढ्ने विद्यार्थी हो, तर कसरी फेल भयो थाहा छैन। उसको सङ्गतले म पनि पास हुनुपर्ने हो, मेरो सङ्गतले ऊ फेल भयो भनौँ भने पढ्ने विद्यार्थी त फेल नहुनुपर्ने हो। जाँच दिन लाहान त गयौँ, तर त्यहाँ न आफ्नो घर थियो न मामा घर, कसले मद्दत गर्ने? त्यसबेला पुलिसलाई मामा भनिन्थ्यो, तिनै मामाहरू मात्र थिए, खासै चोर्न पाइएन जाँचमा। बरु हामी काठमाडौँबाट सँगै गएका राजु मानन्दर, पेकिङ केसी, श्याम श्रेष्ठ, कमल पाण्डे र मेरो झण्डै श्राद्ध गर्नु परेको। शनिबारको दिन माघेझरी परेर थामिएको थियो। जाडोले गर्दा मधेस भए पनि लुगा धेरै लगाउनु पर्थ्यो। दिनभरि बस्दा दिक्क लागेर यसो बस्तीपुर गाउँतिर घुम्न जाने सल्लाह भयो। एक घन्टा हिँडेपछि हामी बस्तीपुर पुग्यौँ। सिमसिम पानी पर्न थाल्यो। हामी लाहानतिरै फर्कन खेतै खेत आउँदै थियौँ। एउटी तरुणी दाउराको भारी टाउकोमा राखेर हामीतिरै आउँदै थिइन्। सँगै गएको एकजना साथीले उनको बक्षस्थल समातिदिएछ। उनले आफ्नै भाषामा औँला ठड्याउँदै गाली गरिन्। राजु र म भाग्यौँ। साथीहरूले एउटा बाहुन अर्को नेवार डराएर भागे भनेर गिज्जाए। हामी रोक्यौँ। खेतमा रहरका बोटहरू बाक्लै थिए। पर रहरको बोटबाट लुक्दै लुक्दै हातमा लट्ठी लिएर सयौँ मान्छेहरू हामीतिर आइरहेको देखेँ मैले। ए, हामीलाई त गाउँले घेर्न लागे, हेर त टाउका र लट्ठी देखिस् भने। बाहुन र नेवार मात्र होइन, हामी सबै भाग्यौँ। हामी भागेपछि गाउँलेहरूले चोर चोर भन्दै कराउँदै लखेट्न थाले। चोर भनेर कराएपछि अर्को गाउँबाट पनि लट्ठी बोक्दै हामीतिर आएको देख्यौँ। हामी भाग्दा भाग्दै अघि एक घन्टा हिँडेर गएको गाउँबाट 20-25 मिनटमै लाहान नजिक आइपुग्यौँ। खोला तर्नुपर्ने थियो। हामी खोलामा आम फाल्यौँ। जाडो भएर लगाएको बाक्लो लुगाले पानी मुनि तान्यो। पद्मोदय स्कुलको कक्षा छोडी छोडी प्रकृति मण्डपको पोखरीमा पौडी खेलेको अलिकति काम लाग्यो। त्यहाँ लुगा भिजेर भित्रभित्रै ताने पनि जबरजस्ती पौडी खेल्यौँ। गाउँले हानेको माटोको डल्लाले ढाडमा ड्वाङ ड्वाङ लाग्दै थियो। हामी खोला तरेर लहान बजार पुग्यौँ। पानीले निथुक्क भिजेका हामी स्थानीय एकजना दीपक भन्ने मान्छेको घरभित्र पस्यौँ। त्यहाँ बस्दै जाँदा उनीसँग राम्रो मित्रता भयो। गाउँलेहरू लट्ठी बोकेर लाहान बजारतिर हामीलाई खोज्न आएछन्, तर दीपकले लुकाइदिएकाले भेट्न सकेनन्। दीपकले गाली गर्दै भने, त्यस्तो गर्नुहुन्छ, तिमीहरूलाई गाउँले भेटेका भए लट्ठीले हानेरै मार्थे। गाउँ नै उल्टेर मारेपछि पुलिस केस पनि लाग्दैन। हामी चिसो लुगा र डरले काँप्दै साँझसम्म त्यहीँ लुकेर बस्यौँ र राति मात्र डेरामा गयौँ। भोलिपल्ट प्रश्नपत्र हेर्नुभन्दा पनि हिजोका गाउँलेहरू विद्यालयमा हामीलाई खोज्दै आए कि भनेर ढोकामा हेर्दै थियौँ। त्यस्तरी ज्यान हत्कालामा राखेर दिएको जाँचमा पनि चौथो डिभिजन नै आयो। हिसाबमा मेरो 2 नम्बर पुगेन। राजु मानन्दर एकजना मात्रै पास भयो। अर्को साल फेरि जाँच दिने राजु बुजु भेट्टाएँ। राजु पनि मेरो मिल्ने साथी हो, म जस्तै एसएलसी फेल भएर बसेको। तौली हावामा जाँच दिन जानलाई साथी खोज्दै रहेछ। धेरै वर्ष अघि राजुको बुबा पूर्ण बुजु तौली हावा जिल्ला शिक्षा कार्यालयको हाकिम भएर बसेका रहेछन्। उनको सिफारिसमा हामी तौली हावा गयौँ र राजु बुजुसँगै स्थानीय विष्णु कार्की र शम्भु कार्कीको घरमा बस्न थाल्यौँ। त्यो घरका बुबा आमाले हामीलाई धेरै माया गरे। राजारानी जिल्ला भ्रमणको सिलसिलामा तौली हावामै आउनेवाला रहेछन्। जिल्लामा भए जति पुलिस प्रशासनका हाकिमहरू तौली हावामै थुप्रेका रहेछन्। जाँचमा चोर्न त के फर्कन पनि पाइएन, त्यस्तो कडा गरेको थियो। जाँच सकेपछि हामी राजु म र अरू दुई तिनजना तौली हावाबाट भारतको सोरतगढ हुँदै गोरखपुर पुग्ने र भैरवा छिरेर काठमाडौँ फर्कन हिँड्यौँ। हामीसँग भारत भ्रमणको त्यस्तो ठुलो अनुभव थिएन। सोरतगढको रेल स्टेसन बाहिर एकजना नेपालीले तपाईँहरू गोरखपुर जाने हो भने सोध्यो। हामीले हो भन्यौँ। आउनुहोस् आउनुहोस् भनेर रेल स्टेसनभित्र लगेर त्यो मान्छे गायब भयो। एकछिनपछि एकजना रेलको पुलिस आएर तुम लोका टिकट देखाओ भन्यो। हामीलाई रेल स्टेसनभित्र टिकट लिएर मात्रै पस्नुपर्छ भन्ने थाहा थिएन। त्यो नेपाली दलाल रहेछ। उसले हामी सोझा नेपालीहरूलाई मात्र नेपाली बोलेर सहयोग गरेको जस्तो गरी टिकट नकिनी रेलको स्टेसनभित्र छिराउँदो रहेछ र भारतीय पुलिसहरूले तर्साएर असुलेको पैसाको भाग पाउँदो रहेछ। हामीले त्यो रेल पुलिसलाई भन्यौँ रेल स्टेसनभित्र पस्दा टिकट काटेर मात्र पस्नुपर्छ भन्ने हामीलाई थाहा थिएन। एउटा नेपालीले हामीलाई भित्र ल्याइदियो, हाम्रो केही दोष छैन। हाम्रो कुराले दिनहुँ नेपालीहरूलाई ठग्न पल्केको रेल पुलिसको मन के पग्लन्थ्यो। लाइन लगाएर राख्यो भने त्यसले ठगेका नेपालीहरूको संख्या त्यहाँ चल्ने रेलभन्दा तीन गुणा लामो हुन्थ्यो होला। हामीलाई 500 रुपियाँका दरले पैसाले नत्र तिमीहरूले बिना टिकट यात्रा गर्दाको सजाय पाउँछौ भनेर त्यो पुलिसले भारतीय रेलको कानून सुनायो। हामीसँग 500 दिने हैसियत थिएन। भएको भए पनि हामी पैसा बुझाउने पक्षमा थिएनौँ। त्यसले छिनछिनमा आएर क्या निर्णय कर लिया तुम लोगों ने भनी सोध्यो। हामीले जेल जाने निर्णय लियौँ भन्यो। त्यसले भन्यो सोच लो सोच लो। हामीसँग पैसा माग्ने रेल पुलिसले कपडाको खैरो जुत्ता लगाएको थियो। अर्को छालाको खैरो जुत्ता लगाएको पुलिस आयो। पुस महिनाको शीतलहर चलिरहेको हुनाले त्यो पुलिसले ओभरकोट पनि लगाएको थियो। कुममा कुन दर्जाको फुली लगाएको थियो देखेनौँ। तर हामीले जुत्ता हेरेर यो चाहिँ अफिसर लेभलको पुलिस होला, यसले त पैसा नखाला भन्ने अन्दाज गरेर सबै कुरो बिन्ती गर्यो। त्यसले त झन् डर देखाएर भन्यो देखो भाइ 5 वर्ष जेल बस्नुभन्दा त 5-5 रुपियाँ दिनु राम्रो हो। पिचासको कुरो भुत्ता लगाएर सम्झाएको जस्तो भयो। समस्या के समाधान हुन्थ्यो, झन् बल्झियो। केही बेरपछि फेरि छालाकै खैरो जुत्ता लगाएको अर्को पुलिस आयो। उसको पनि दर्जा बोक्ने कुम ओभरकोटले छोपेको थियो। टाउकोमा पगडी लगाएको हुनाले सरदारजी हो भन्ने चाहिँ थाहा पायौँ। हामीले सरदारजीहरू इमान्दार हुन्छन्, बहादुर हुन्छन् भन्ने सुनेका थियौँ। जे परे पर्ला भनेर उसलाई पनि सबै कुरो बेली विस्तार लगायौँ। त्यो सरदार पुलिसले हामीसँग पैसा माग्ने पुलिसलाई हप्कायो, तिमीहरू यस्ता सोझालाई दुःख दिएर पैसा वसुल्छौ, लाज शरम छैन केही तिमीहरूलाई? रेल पुलिसले सरदार पुलिसलाई कराएर भन्यो यो तिम्रो मामिला होइन, हाम्रो मामिलामा तिमी चुप लाग। त्यो सरदार पुलिस पनि त्यहाँ ड्युटी गर्ने नभएर रेलबाट यात्रा गर्ने रहेछ भन्ने थाहा पायौँ। उसले फेरि हामीलाई सम्झाउँदै भन्यो नडराइकन यहीँ बसिराख्नु, म एकछिनपछि आउँछु। उसले बाहिर गएर हाम्रो लागि रेलको टिकट किनेछ। टिकट ल्याएर हाम्रो हातमा राखिदिँदै भन्यो अब तिमीहरूलाई कसैले केही गर्न सक्दैन। हामी कृतज्ञ मात्रै भएनौँ, हामीले उसलाई सरदारका देवता गुरु नानक नै ठान्यौँ। टिकटको पैसा दिँदा पनि उसले लिन मानेन, भन्यो यो मेरो तर्फबाट तिमीहरूलाई उपहार। सरदार पुलिसले हामीलाई स्टेसनमै खानेकुरा किनेर खुवायो। केही बेरमै रेल पनि आयो, हामी बिदा हुन खोज्यौँ। सरदार पुलिसले म पनि जाने हो सँगै जाउँ भन्यो। हामी सँगै रेलभित्र छिर्यौँ। पैसा माग्ने रेल पुलिसले आँखा तरेर हेरिरह्यो। रेल बुढेपछि ढोकामा आएर रेल पुलिसलाई हातले लोप्पा खुवाउँदै आफ्नो कम्बर मुनि इस भनेर देखायौँ। रेलको गति बढिसकेको थियो। सरदार पुलिसले हामीलाई स्टेसनै पछि के किनेर खुवाउँदै थियो, कहिले फलफुल कहिले जेरी कहिले समोसा। हामीलाई कता कता शङ्का पनि लाग्न थाल्यो, यो सरदार पुलिसले हामीलाई फसाउन लागेको त होइन? टिकटको पैसा पनि दिएन, फेरि कहिले के खुवाउँछ कहिले के, यत्रो पैसा खर्च गरिसक्यो। हाम्रो मनमा पाप पनि पलायो, केही सरदारजीहरूले त लोग्ने मान्छेको मलद्वारमा पनि सम्भोग गर्छन् रे, कतै यसले हामीलाई फकाएर सम्भोग गर्ने सुरु गरेको त होइन? नेपाली भाषाबाट बोल्यो भने सरदार पुलिसले बुझ्ला कि भन्ने शङ्का गरेर राजु बुझेर मैले नेवारीमा कुरा गरेँ। यसले हामीलाई फसाउन त खोजेको होइन, हामीलाई केही गर्न खोजेको त होइन? हामीले नेवारीमा कुरा गरेको सुनेर सरदार पुलिसले के भाषामा कुरा गरेको भन्ने सोध्यो। हामीलाई झन् शङ्का लाग्यो अनि हामी पनि यो सरदारले हामीलाई केही गर्ला सतर्क हुनुपर्छ है भन्न थाल्यौँ। त्यसपछि उसले खान दिएको कुरा पनि पेट भरिएको छ भनेर खान मानेनौँ। गोरखपुरमा रेल आइपुग्यो। त्यहाँबाट नौतनवासम्म जीपमा जानुपर्ने रहेछ। त्यो सरदार पुलिस पनि जीपभित्र पस्यो। फेरि पनि भाडा उसैले तिरिदियो। अब त नेपालको सिमाना नजिक नजिक आउँदै थियो। केही पऱ्यो भने हामी पनि जाइ लागौँला भन्ने हिम्मत आयो। जीपबाट ओर्लेर भैरवा जान तीनवटा रिक्सा सरदार पुलिसले नै रोक्यो। हामी एउटा रिक्सामा दुईजनाको दरले बस्नु पर्यो। राजु बुजु फुत्त अर्को साथीसँग बस्न गयो। म सरदार पुलिससँग परेँ। अब म केही पऱ्यो कि रिक्साबाट हाम फालेर भाग्छु भन्ने सतर्क भएर बसेँ। सरदार पुलिसले मलाई राम्रोसँग बस, रिक्सा चढ्दा यस्तो डराउनु पर्दैन भन्यो। रिक्सा भैरवाको गेट पार गरेर नेपालभित्र छिर्यो। मैले नेपाल आमा कि भने पछाडि रिक्सामा बस्ने साथीहरूले जय भनेर कराए। सरदार पुलिससँग अब त ठ्याक्कै डर लागेन। साल ट्रेडिङ अगाडि रिक्सा रोक्यो। सरदार पुलिसले मायालु भावले सम्झाउने शैलीमा भन्यो, ल मेरो यहाँ साल ट्रेडिङमा काम छ, तिमीहरू जाओ, इन्डिया जाँदा फटाहरू धेरै फेला पर्छन्, सतर्क हुनुपर्छ। हामीले उसको नाम सोध्यौँ। एसके सिंह रहेछ। भारतीय भनेका सबै नराम्रा हुँदा रहेनछन्, यस्ता देवता जस्ता पनि भारतीय हुँदा रहेछन् भन्ने थाहा भयो। बरु हामीलाई भारतको स्टेसनभित्र बिना टिकट छिराउने नेपाली दलालको अनुहार झलझली याद आइरह्यो। अनि हामीले सरदार पुलिसमाथि गरेको शङ्काप्रति थकथक लागिरह्यो। म पोखरामा रोदीगर सांस्कृतिक कार्यक्रम देखाउने सिलसिलामा अरुणा लामा दिदी, गोपाली अञ्जन दाई, कुमार बस्नेत दाईहरूसँगै थिएँ। रेडियोले एसएलसीको रिजल्ट भएको समाचार पुग्यो। त्यतिखेर गोर्खापत्रमा मात्र रिजल्ट प्रकाशित हुन्थ्यो। पोखरामा गोर्खापत्र साँझतिर आइपुग्दो रहेछ। त्यसवखत फोन सबैको घरमा थिएन। मैले छिमेकीको घरमा फोन गरेर बिन्दु दिदीलाई बोलाइदिनुहोस् न, म एकछिनपछि फोन गर्छु भने। 10-15 मिनटपछि फोन गरेको त दिदीले भनिन्, गदा पास भएछस्, थर्ड डिभिजन आएछ तेरो। मलाई त पास हुनु भनेको थर्ड डिभिजन होइन, बोर्ड फर्स्ट आयो जस्तो भयो। खुसीले वाक वाक लागेर टोयलेटमै जानु पर्यो। कुमार दाई, गोपाल योञ्जन दाई, अरुणा लामा दिदी सबैले बधाई दिए। कहिलेकाहीँ रिजल्ट भएको भोलिपल्ट भूल सुधार भनेर गोर्खापत्रमा आउँछ। त्यसमा कोही पास भएका फेल हुन्छन्, कोही फेल भएका पास पनि हुन्छन्। नक्सालका एकजना एकदमै पढैया मान्छे फेल भएछन् र त्यही दिन झुन्डिएर आत्महत्या पनि गरेछन्। तर भोलिपल्ट भूल सुधारमा प्रथम श्रेणीमा पास भनेर निकाल्यो। मेरो भने भोलिपल्ट भूल सुधारमा फेल भनेर निस्कने पो हो कि भनेर खुब डर लागेको थियो, तर निस्केन। म पास भएको भए भएँ। म सरस्वती कलेजमा कमर्स पढ्न भर्ना भएँ। हिसाब भने कि सधैँ पिसाब आउनेले कसरी कमर्स पढ्ने, पढ्नै सकिनँ। रत्नराज्य कलेजमा आइए पढ्न फेरि भर्ना भएँ। गोपी मैनाली अहिले राष्ट्रिय योजना आयोगका सहसचिव छन्। उमेरमा मभन्दा उनी कान्छा छन्। मलाई पढाउन उनी धोबीधाराको मेरो डेरामै बसे, तर सकेन। धन्य उनको भाग्य रहेछ, मेरो डेरामै प्राय बस्ने राजु बुजु राजाराम पौडेलको सङ्गतले उनी चाहिँ बिग्रेनन्।
बुलबुल पब्लिकेशन
उपन्यास, कथा, गजल लगायतका विधाका गुणस्तरीय पुस्तकहरू प्रकाशनका लागि
बुलबुल पब्लिकेशन
नयाँ लेखकहरूलाई विशेष प्राथमिकताका साथ बुलबुल पब्लिकेशन प्राइभेट लिमिटेड, काठमाडौँ। फोन नम्बर 98230-37359
98230-37359
बुलबुल पब्लिकेशन, बुलबुल पब्लिकेशन।
प्रज्ञा भवनमा 2034 सालको गाईजात्रा महोत्सव सुरु हुन लागेको थियो। आधुनिक श्राद्ध नामको एउटा प्रहसन लेखेर ठिक्क पारेको थिएँ मैले पनि। त्यसैले दरखास्त दिएँ। स्क्रिप्ट पढेर मलाई बोलाइयो। प्रज्ञा भवनबाट पत्र आउँदा खुसीको सीमै रहेन। म प्रायः प्रहसन लेखेर मेरो साथी राजु मानन्दलाई सुनाउँथेँ। हुन त ऊ कुनै साहित्यकार होइन, तर सुनाउँदा यो मिलेन भन्न सक्ने गुण थियो उसमा। मैले प्रज्ञा भवनको पत्र उसलाई देखाएँ। हलवाई पसलमा गएर आलुदम लालमोहन भोज पनि खुवाएँ। प्रज्ञा भवनमा प्राज्ञ सदस्यहरूको अगाडि मेरो प्रहसन प्रस्तुत हुन गर्न लगाइयो। नयन सिंह बाङदेल, सत्यमोहन जोशी, माधव घिमिरे, विजय बहादुर मल्ल, अरू प्राज्ञ पनि थिए। धेरै हाँस्यो भने हामी फुर्कन्छौँ भनेर होला। प्राज्ञहरू मुसुमुसु मात्र हाँसिरहे, टाउको हल्लाउँदै। मैले कुरा बुझेँ। मेरो प्रहसन पनि प्रदर्शनका लागि छानिने भयो। पछि अर्को पत्र आयो, तपाईँको प्रदर्शन आधुनिक श्राद्ध विशेष प्रदर्शनमा पर्यो भन्ने। विशेष प्रदर्शन भनेको राजपरिवारलाई देखाउने विशिष्ट प्रदर्शन हो। विशिष्ट प्रदर्शनमा परेपछि सात दिनसम्म उनी अरू प्रदर्शनमा पनि परिन्छ। विशेष प्रदर्शनका दिन प्रज्ञा भवनमा एउटा ठूलो समारोह आयोजना हुन्छ। राजा कार्यक्रम हेर्न आउने भनेर भवन भव्य सजाइदिएको थियो। अगाडिदेखि नै सुरक्षाका मान्छेहरू कुकुर ल्याएर पुरा खानतलासी गरी हलमा अत्तर सर्केका थिए। मञ्चमा उपत्यकाका झाँकीहरू प्रदर्शन गरियो। मनोवैज्ञानिक तरिकाबाट पनि राजा आउने भनेको ठूलो कुरा हो भनेर सबैलाई तयार पारिएको होला। देशका ठूल्ठूला हाँस्य व्यङ्ग्यकारहरू भएको रङ्गमञ्चमा आफू पनि प्रस्तुतकर्ता भएर उभिन पाउँदा ज्यादै गर्व महसुस भइरहेको थियो। विशेष प्रदर्शनमा कार्यक्रम पर्नेहरूलाई त्यही दिनका दुईटा पास दिइन्थ्यो। मैले दुईमध्ये एउटा पास मेरी बिन्दु दिदीलाई र अर्को पास साथी राजु मानन्दरलाई दिएको थिएँ। राजालाई देखाउने भनेपछि प्रायः सबै प्रस्तुतकर्ता अलि नर्भस जस्ता देखिन्थे। कुनामा गएर सबैजना आफ्नो पाठ बिर्सेला कि भनेर कण्ठ पारिरहेका थिए। म पनि अलिअलि नर्भस भएँ। आफ्नो प्रहसनै बिर्सेला कि जस्तो भयो। कन्सिरीमा चिटचिट पसिना आउन थाल्यो। टोयलेट गएर पिसाब फेरे, तुरुक्क मात्र आयो। एकछिनपछि फेरि च्याप्छ, फेरि तुरुक्क मात्र आयो। वाक वाकावला जस्तो पनि भयो। मैले मेरो कार्यक्रम राजालाई देखाउनेमा पर्यो, मलाई त डर लागिरहेको छ भनेर स्कुलको नेभिसङ्घका पूर्व अध्यक्ष मुकुन्दराज सिटौलालाई केही दिन अगाडि भनेको थिएँ। उनले ढाडस दिँदै, उसको के को डर, त्यो राजा भने पनि हामी जस्तै मान्छे त हो नि। उसले दिशा गर्दा चक्लेट गर्दैन, उसले पनि दाँत माझेन भने सास गनाउँछ, त्यो पनि बुढो हुन्छ, त्यो पनि चाउरी पर्छ भनेर मलाई सम्झाएका थिए। मैले त्यही कुरा सम्झेँ, हो त नि, राजा भने पनि हामी जस्तै मान्छे त हो, के को डर भन्ने मनमा लाग्यो। मैले आफ्नो पालो आएपछि प्रहसन प्रस्तुत गरेँ। हल्का मान्छेहरू खुब हाँसे। पाठै बिर्सौँला भनेको त झन् थपिएर पो आयो। पछि सत्य मन्जोशीले गाली गर्दै भने, स्क्रिप्टमा नभएको कुरा किन थपेको, तिम्रो कार्यक्रम पहिलेभन्दा पाँच मिनट लामो भयो तर एकदमै राम्रो भयो, बधाई छ, पब्लिक सोमा झन् जमाउनु, उनले गाली सँगसँगै प्रोत्साहन पनि दिए। भोलिपल्ट गोर्खापत्रमा मेरो नाम र फोटो पनि छापियो। खुसीको सीमै रहेन। दुर्गानाथ शर्माले कमेन्ट लेखेका थिए त्यस बेला मेरो खुब प्रशंसा गरेर। त्यसलाई मैले फाइलमा टाँसेर राखेको थिएँ। प्रहसन सात दिन भयो। अन्तिम दिन गोल्ड मेडलको घोषणा भयो, मैले पनि पाएँ। केही दिनपछि गोल्ड मेडलसहित 9,000 रुपियाँ पनि पाएँ। त्यो बेलाको 9,000 महत्त्व अहिलेको 9,00,000 जत्तिकै होला। बुढा नीलकण्ठ गोकर्णतिर त एकरो पनि जग्गा आउँथ्यो। त्यसपछि त हरेक वर्ष गाईजात्रा आयोगमा भाग लिन्थेँ। मैले रेडियो बट्टी, आजु जिहा, पञ्चस कि बन्दनस, भोक हडताल शीर्षकका प्रवचनहरू प्रस्तुत गरेँ। चारै वर्ष लगाएर गोल्ड मेडल पाउन पनि सफल भएँ। जितेन्द्र महत अभिलाषी नक्सालमै बस्थे। हरेक शनिबार उनले बोलेको रेडियो रूपक रेडियो नेपालबाट प्रसारित हुन्थ्यो। त्यसवखत रेडियो रूपक सुन्न मान्छेहरू साता कुरेर बसेका हुन्थे। अभिलाषीसँग मैले रेडियो रूपकमा आफूलाई पनि बोल्न दिन अनुरोध गरेँ। उनी भट्टीभित्र पस्थे, स्वाट्ट पारेर एकैछिनमा निस्कन्थे। म बाहिर कुरिरहन्थे, उनी मेरो हात छ्याप्प समातेर हिँड्थे। फेरि अर्को भट्टीमा पस्थे, म कुरिरहन्थे। चार पाँचवटा भट्टीमा पछिपछि घर जान्थे। उनले मलाई रेडियो नेपालमा रूपक खेल्न लगे। हरिप्रसाद रिमाल, मदन दास श्रेष्ठ, सुशीला रायमाझी, शकुन्तला शर्मा, हरिहर शर्माहरूलाई चिन्ने मौका पाएँ। त्यसबेला रेडियो नेपालका रेकर्डिस्ट सुदन खत्री बेला बेला हामीलाई बोलेको भएन भनेर गाली गर्थे। किन भनी सोद्धा, तिमीहरूको संवादले मेरो शरीर जिरिङ्ग भएर नारीको रौँ पनि ठाडो हुनुपर्छ, अनि मात्र टेक ओके हुन्छ। हरिप्रसाद रिमाल, जितेन्द्र महत अभिलाषीको सहयोगले 2035 सालमा नाचघरमा करार सेवामा नाटक गर्ने जागिर पाएको थिएँ। बालकृष्ण शर्माले लेख्नुभएको नाटकमा अमर सिंहको भूमिका राम्रो साथी किरण केसीले पाएको थियो। मैले एउटा सिपाहीको सानो भूमिका पाएको थिएँ। त्यो नाटक हेर्न राजारानी पनि राष्ट्रिय नाचघर आएका थिए। राजारानीको आसन अगाडिपट्टिको विशेष सोफामा थियो। राजाको निजी सचिव नारायण प्रसाद श्रेष्ठ र नाचघरका महाप्रबन्धक इन्द्रप्रसाद काफ्रे नजिकै बसेर नाटक हेर्थे। मेरो त एउटा सानो भूमिका मात्र थियो, गोली खाएर मर्ने शार्दुल नामको सिपाही। त्यसबेला नारायण प्रसाद श्रेष्ठले यो केटो राम्रो अभिनय गर्छ भनेका रहेछन् महाप्रबन्धकलाई। नाटक सकियो, महाप्रबन्धकले मलाई बोलाएर भने, राजाका सचिवले तपाईँको तारिफ गर्नुभयो, तपाईँले राम्रो गर्नुभयो आज। सोधे, तपाईँको मतलब महिनाको 175 होइन? मैले हो भने। उनले अझै अगाडि भने, ल अब अर्को महिनादेखि 275 अझै राम्रो गर्नुहोस्। मलाई साह्रै आनन्द आयो। एक त नाटकको प्रदर्शन सकिएपछि जागिर जान सक्थ्यो, त्यो बच्यो। अर्को पछिल्लो महिनादेखि 100 रुपियाँ तलब बढ्यो। हुन त नाटकमा सानो भूमिका भए पनि गाह्रो रोल थियो। राजा आउँदा पो त हल सफा हुन्थ्यो, गनाउँदैन थियो। पब्लिक सोमा त हल फोहोर हुन्थ्यो। पुरानो नाचघरको ढल राम्रो थिएन, असनदेखिको ढल आएर रङ्गमञ्च अगाडि जम्थ्यो। हलमा दर्शकभन्दा कैयौँ गुणा बढी लामखुट्टे हुन्थे। हरिवंश आचार्यको आत्मकथा चिना हराएको मान्छेको तेस्रो श्रृङ्खला आज हामीले अब रोकेका छौँ। अर्को साता फेरि चिना हराएको मान्छेको चौथो श्रृङ्खला लिएर आउनेछौँ। त्यसअघि शुक्रबारको श्रुति सम्वेगमा सुबिन भट्टराईको उपन्यास सायाको वाचन हुनेछ। तबसम्मका लागि प्राविधिक साथी सशेन्द्र गौतम र म अच्युत घिमिरे बिदा चाहन्छौ। नमस्कार, शुभरात्रि।